उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आज शुक्रबारको श्रृंखलामा हामी कथाहरू लिएर आइपुगेका छौं। आज कथाकार रत्न विकेको कथा संग्रह बन्द आवाज खुलेभित्र खुलेपछि संग्रहभित्र संग्रहित कथाहरू सुनाउनेछौ। बन्द आवाज खुलेपछि 11 कथाहरूको संग्रह हो। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएका लेखक रत्न विकेका कथाहरू हामीले पढ्दै आएका कथाहरूभन्दा भिन्न खालका छन्। रत्न विकेका युगको प्रतिनिधित्व गर्ने यी कथाहरू वर्षौंदेखि पछि पारिँदै आएका एउटा समुदायको आवाजको प्रतिनिधित्व हो। यसै संग्रहभित्र संग्रहित एउटा कथा अब हामी सुरु गर्छौं। शीर्षक छ उनी र म। जाडो महिना थियो, विद्यार्थीहरू स्कूल आउनलाई ढिला गरिरहेका थिए। हामी 9 नै आइपुगेका थियौँ। अरू शिक्षकहरू कोही पनि देखा परेका थिएनन्। केही विद्यार्थीहरू यतै वरिपरि खेलिरहेका थिए। तपाईँको सदरमुकाम बसाइ राम्रै भइरहेको छ जेनी, मैले उनलाई सोधेँ। उनी स्कूलमा सघाउन आएकी अमेरिकन भोलिन्टियर थिइन्। हुन त म पनि जेनी जस्तै भोलिन्टियर नै हुँ। बिए परीक्षा सिद्धिएपछि मैले पनि यही स्कूलमा पढाउँदै थिएँ। जे होस्, आफ्नो बसाइ राम्रै रहँदै आएको जवाफ दिइन् उनले। उनी आएको 1 मात्र भएको थियो। उनको बसाइ र खुवाईका लागि जिम्मेवारी लिएको व्यक्ति मै थिएँ। त्यसैले आफ्नो व्यवस्थापकीय पाटोमा उनले आलोचना गरिदिन् कि भनेर म चिन्तित पनि थिएँ। आज शुक्रबार, आधा छुट्टी हुने दिन, तर हामीले केटाकेटीहरूलाई स्कुलमाथिको चौरमा खेल्न लैजाने निर्णय गर्यौं। सदरमुकामका मानिसहरू उनको आगमनले आश्चर्य र इखालु दुवै देखिन्थे। कारण एउटै थियो, यो इङ्ग्लिस बोर्डिङ स्कुल थिएन, साधारण स्कुल थियो। यस्तो साधारण स्कुलमा कुहिरी केटीले जो कसरी पढाउँछे होली, के खान्छे होली, कसरी बस्छे होली, अनेक लक काट्थे मानिसहरू। खेल मैदानमा केटाकेटीहरू खुसीसाथ खेलिरहेका थिए। दुई शिक्षिकाहरू कुराकानीमा व्यस्त देखिन्थे। एक शिक्षक विद्यार्थीसँगै फुटबल खेल्दै थिए। हामी भने साहित्य र राजनीतिबारे कुरा गर्दै थियौँ। केही बच्चाहरू हाम्रा वरिपरि नै झुम्बिरहेका थिए, तर मैले उनीहरूलाई अरू विद्यार्थीसँगै खेल्न पठाएँ। आफू अङ्ग्रेजीको शिक्षक हुँदाहुँदै पनि जेनीको उच्चारण बुझ्न मलाई कठिन भइरहेको थियो। सायद उनी नयाँ र अमेरिकन भएर पनि होला। तैपनि आफूले जस्तो अङ्ग्रेजी जानेको थिएँ मैले, त्यस्तैमा उनीसित कुरा गरेँ। आफ्ना जीवन अनुभवहरू उनलाई सुनाएँ। समय आफ्नै गतिमा दौडिरहेको थियो। चौतारा बजारलाई जाडोले छोडिसकेको थिएन। शिक्षकहरू आफ्नै काममा व्यस्त देखिन्थे। जेनीले चिन्जान भएदेखि नै मलाई नेपाली सिकाउन अनुरोध गरिन्। मैले पनि उनलाई स्ट्यान्डर्ड अङ्ग्रेजी सिकाउन अनुरोध गरेँ, किनकि सामान्य बोलीचालीको अङ्ग्रेजी म आफै पनि जान्दथे। जति जति भाषा सिकिरहेका हुन्थ्यौँ, उति उति हामी नजिकिँदै गरिरहेका थियौँ। प्रायःजसो हामी स्कुल अघि र पछिका समयहरू सँगसँगै बिताइरहेका हुन्थ्यौँ। मैले उनलाई धेरै नै चलाख र मेहनती केटीको रूपमा पाएँ। 15 त उनी सामान्य नेपाली बोल्न र बुझ्न सक्ने भइसकेकी थिइन्। त्यति बेलासम्ममा हामीले नेपाली र अङ्ग्रेजी भाषा मात्र सिकिरहेका थिएनौँ, बरु थुप्रै विषयमा आफ्ना विचार र अनुभवहरूको आदान प्रदान पनि गरिसकेका थियौँ। यस कुराले हाम्रो मित्रताको दायरालाई फराकिलो बनाइरहेको थियो। एक दिन उनी बिरामी परिन्। उनी मेरो कोठामा आइन्। टाउको र पेट दुखेको र वाकवाकी लागेको जानकारी गराइन्। मैले औषधि पसलेलाई घरमै डाकेर उनको जाँच गराएँ। जाँचपछि उनलाई केही औषधि दिइयो। मैले पनि फलफुलहरू दिएँ र परिवारको सहयोगसहित उनको हेरचाहमा खटिएँ। जेनी 3 स्कुल जान सकेनन्। उनी आएदेखिकै सबैभन्दा दुःखद क्षण थियो त्यो मेरो लागि। जति बेला उनले निको भएको अनुभूति गरिन्, त्यो रमाइलो साँझमा हामी दुवैले एउटा बियर खायौँ। त्यति बेला नै उनले आफ्नो परिवार र पढाइको अवस्थाबारे जानकारी गराइन्। उनको परिवारबारे सुन्दा अनौठो लाग्यो मलाई। विद्यार्थी जीवनमा उनले गरेको प्रगति भने धेरै नै प्रशंसनीय रहेछ। मैले उनको व्यक्तिगत प्रेम जीवनबारे पनि सोधेँ। उनले आफू अहिलेसम्म त्यस्तो लफडामा नफसेको जिकिर गरिन्। मलाई भने विश्वास लागेन। आफ्नो अनुभव बाँड्नलाई लाज मान्ने कि जस्तो लाग्यो। नितान्त व्यक्तिगत प्रसङ्गमा बढी खोजी गर्नु पनि उचित लागेन मलाई। त्यसैले प्रसङ्गलाई म आफैले बदलेँ। जिनी विदेशी विद्यार्थीहरूको भर्नाबारे वा उनीहरूलाई त्यस देशमा उपलब्ध गराउन सकिने अवसरहरूबारे तपाईँको विश्वविद्यालयमा के कस्ता प्रावधान छन् यसबारे केही भन्न सक्नुहुन्छ? मैले सोधेँ। मैले ठ्याक्कै यही होला भनेर अहिले भन्न सक्दिनँ, तर अमेरिकामा पढ्न जाने विद्यार्थीहरूको लागि केही न केही प्रावधानहरू भने छन् र होलान्। यदि तपाईँले चाहेको हो भने म काठमाडौँ गएको बेला बुझौँला नि, हुँदैन? उनले भनिन्। मेरो विचारमा हामी जस्ता मानिसका लागि अमेरिकन पढ्न जाने विषय असम्भव प्राय नै होला, तर पनि बुझिराखे राम्रो होला कि भनेर सोधेको। हुन्छ, बुझ्नुभयो, राम्रो, यसका लागि धन्यवाद। असम्भव भन्ने केही पनि हुँदैन यदि तपाईँले साँच्चै अमेरिकामा पढ्न जान चाहनुभएको हो भने, म पनि सकेको सहयोग गरौँला, उनले भनिन्। उनको सहयोगी सोचप्रति फेरि धन्यवाद भने मैले। त्यसपछि उनले मन्द मुस्कान र आँखाको झिम्काइसँगै मलाई हेरिन् र भनिन्, मैले तपाईँको व्यक्तिगत जीवनबारे केही सोध्न सक्छु कि रवि? हुन्छ, मैले भने। तपाईँ अहिलेसम्म कसैलाई प्रेम गर्नुभएको छ? गरेको छु। म मेरी आमालाई, बाबालाई र मेरो परिवारलाई अत्यन्तै माया गर्छु। हो, म तिनीहरूलाई धेरै नै प्रेम गर्छु। कुरा सुनेर जेनी जोडले हाँसिन्। म पनि उनी सँगसँगै हाँसेँ। ए रवि, ठट्टा नगर्नुहोस् न, केही बेरपछि उनले भने। साँच्चै मेरो प्रेम प्रसङ्ग भन्नका लागि त्यति सजिलो छैन। अहिले रातको 11 पनि बजिसकेछ, सुत्नुपर्छ। भोलि भनौँला नि, हुँदैन? मैले सोधेँ। हुन्छ, हामी दुवैजनाले गुड नाइट गऱ्यौँ र म अर्को कोठातिर लागेँ। हिजो नै मैले जेनीसँग मेरो गर्लफ्रेन्डको बारेमा भन्ने प्रतिज्ञा गरेको थिएँ। हो, आज उनकै बारेमा भन्न लागिरहेको छु। उनी तपाईँकै उमेर जत्तिकी 19 वर्षकी केटी हुन्, तर हामी फरक फरक जातका हौँ। उनको नाम पार्वती श्रेष्ठ हो। उनी सम्पन्नै परिवारकी हुन्। उनले 2 वर्ष अगाडि एसएलसी सिद्धाएकी थिइन्। उनी कुन जातकी हुन् रे? नेपालको जातीय व्यवस्था अनुसार उनी माथिल्लो र म तल्लो, उनी छुत र म अछुत जातका हौँ। यो भनेको के हो नि? तिनीहरूले मैले छोएको पानी वा खानेकुरा केही पनि खाँदैनन्। मैले भने उनीहरूले छोएको जे पनि खानुहुन्छ, मलाई जो कोहीले छोएको पनि चल्छ। यो त मेरा लागि साह्रै आश्चर्यलाग्दो कुरा हो। तपाईँहरू आफ्नो प्रेमलाई कसरी सफल बनाउन सक्नुहुन्छ त? त्यसो भए त तपाईँहरू दुवैजना सँगसँगै हुनका लागि प्रतिबन्धित जत्तिकै हुनुहुन्छ, जेनीले सोधिन्। तपाईँले ठिकै भन्नुभयो, तर हाम्रो समाजमा केही त्यस्ता युवा युवतीहरू पनि छन् जो फरक फरक जातका भए पनि एकले अर्कालाई प्रेम गर्दछन्। समाजको जातीय विभेदको साङ्लोलाई सधैँभरि भत्काउन चाहन्छन्। हो, त्यस्तै युवा युवती हुने कोसिस गर्दैछौँ हामी। कहिले र कसरी तपाईँहरू दुवैजना प्रेममा बाँधिनु भयो रवि, के मलाई भन्न सक्नुहुन्छ? हुन्छ, सुन्नुहोस्, 3 वर्ष अगाडि म आइए परीक्षा सिद्धाएपछि गाउँमा नै फर्केँ र त्यहीँको एउटा स्कुलमा पढाउन थालेँ। प्रायःजसो बिहान मैले 9 र 10 का विद्यार्थीहरूलाई ट्युसन पढाउँथेँ। उनी पनि एउटा ग्रुपमा 2 जना केटा र 2 केटीसहित आउँथिन्। उनीहरूलाई अङ्ग्रेजी पढाउन गाह्रो थियो किनकि उनीहरूको अङ्ग्रेजी धेरै नै कमजोर थियो। यद्यपि एसएलसीमा जसरी भए पनि पास गर्ने लक्ष्य उनको रहेकाले मैले मेहनतका साथ पढाउनु पर्थ्यो। नभन्दै मेरो प्रयत्न र उनको कडा मेहनतले एसएलसीमा राम्रो स्कोर आयो र पास भएन उनी। उनले मलाई धेरै धेरै धन्यवाद दिइन् र आफू सधैँ कृतज्ञ रहने जानकारी पत्र मार्फत गराइन्। उनले आफ्नो त्यही पत्रमा नै मलाई प्रेम र विवाहको प्रस्ताव राखेकी थिइन्। त्यो पत्र पढ्दा म खुसी र आश्चर्यले विभोर भएँ। यो पत्र सन् 2000 जुलाईको पहिलो हप्ता मैले प्राप्त गरेको थिएँ। पत्र यस्तो थियो जेनी। प्रिय रवि सर, म तपाईँलाई पहिलेदेखि नै धेरै मन पराउँथेँ, हृदयदेखि नै माया गर्थेँ। यो कुरो म पहिले भन्न चाहन्थेँ। मेरो यस्तो प्रस्तावलाई त्यतिखेर तपाईँले अस्वीकार गर्न पनि सक्नुहुन्थ्यो होला किनकि मैले त्यति बेला एसएलसी सिद्धाइसकेकी थिइनँ। तपाईँकै ठूलो सहयोग र मायाले आज मैले एसएलसी कटाउन सफल भएकी छु। म सधैँभरि तपाईँप्रति कृतज्ञ रहनेछु। तपाईँको सहयोगको लागि धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु। तपाईँको यो सहयोग म कहिले पनि भुल्ने छैन। म जहिले पनि तपाईँबारे सोच्दछु। सपना वा विपना जहिले पनि आँखा वरिपरि तपाईँ नै आउनुहुन्छ। आज म यो भन्न चाहन्छु कि म तपाईँलाई धेरै धेरै माया गर्छु। यदि तपाईँ मेरो भावनालाई बुझ्नुहुन्छ भने तपाईँकै घरमा तपाईँकै श्रीमती भएर म सदैव जीवन बिताउन चाहन्छु। यसका लागि तपाईँले छिट्टो निर्णय गरेर मेरो भावनालाई बुझिदिनुहुन्छ भन्ने ठूलो विश्वास लिएको छु। तपाईँलाई धेरै माया गर्ने पार्वती। साँच्चै उनी मलाई निकै मन पर्थिन्। उनी आकर्षक पनि थिइन् र त्यति बेला म उनको शिक्षक भएकाले र सामाजिक रूपमा विभेद खेप्दै आएको तल्लो जातको मानिस रहेकाले चाहेर पनि उनलाई आफ्ना भावनाहरू बाँड्न सकिनँ। मेरो इच्छा भने उनको जस्तै नै थियो। उनको एसएलसी पछि के भयो त? के तपाईले उनको प्रस्तावलाई स्वीकार गर्दै चिठी लेख्नुभयो या तपाईले आफ्ना भावनाहरू खुलस्त राख्ने मौका पाउनुभयो? रवि, जेनीले फेरि सोधिन्। मलाई लाग्छ मैले प्रत्यक्ष रूपमा नै आफ्ना कुराहरू राखेँ। त्यसो भए तपाईँहरूको संवाद कस्तो रह्यो त? उनले जिज्ञासु हुँदै सोधिन्। मैले भन्दै गएँ। धारामा गाउँदेखि हिँडेर जान आधा घन्टा जति लाग्दथ्यो। धाराका तलतिर खेतहरू थिए, माथितिर हरियो वनले घेरिएको जङ्गल थियो। दिउँसोको समय भए पनि गर्मी थिएन, सायद हिउँदको समय भएर पनि होला। मैले धुनका लागि केही लुगाहरू ल्याएको थिएँ, उनले पनि ल्याएकी थिइन्। तर मेरा भन्दा उनका कपडाहरू धेरै थिए। उनले परिवारका कपडाहरू धुन ल्याएकी थिइन् होला। यसो गरेर पारिवारिक कर्तव्य पालन गर्दै थिइन् उनी। उनको कपडाको ब्याग मेरो भन्दा ठूलो थियो। मैले धारासम्म उनको त्यो ठूलो ब्यागलाई बोकेँ। हामी यति भाग्यमानी थियौँ त्यस दिन कि त्यस धारामा हामी बाहेक अरू कोही पनि थिएनन्। यस्तो लाग्थ्यो त्यो धाराले पनि हाम्रो कुरा बुझेको छ, जहाँ हामी दुवैजना कुनै हिचकिचाहट बिना आनन्दले कपडा धुन र नुहाउन सक्थ्यौँ, आफूलाई लागेको जुनसुकै कुरामा खुला ढङ्गले छलफल गर्न सक्थ्यौँ। साँच्चै मेरो लागि यो आफ्नो भावना साटासाट गर्ने ठूलो मौका थियो, जसलाई मैले महिनौदेखि साँचेर राखेको थिएँ। हामीले कपडा धोयौँ र घाममा सुकायौँ। पहिला उनले मलाई नुहाउन भनिन्, त्यसपछि आफूले नुहाइन्। उनी मेरो अगाडि नुहाउन लजाइरहेकी थिइन्। सबैजसो शरीर राखेर उनले टाउको मात्रै धारामा पखाल्दै थिइन्। नुहाएपछि हामी धारादेखि माथिको जङ्गलमा गयौँ। एउटा रुखको छारीमा बसेर कुराकानीको थालना गर्यौँ। पारु, आज तिमीलाई कस्तो लागिरहेको छ? मैले सोधेँ। म तपाईँसँगै हुन पाएकोमा धेरै खुसी छु, उनले भनिन्। के तिमी मलाई साँच्चै चिठीमा भनेको जत्तिकै मन पराउँछौ त? मेरो यस प्रश्नले उनी एकछिन शान्त भइन्। मैले फेरि सोधेँ, कृपया भन न, के तिमी साँच्चै मलाई मन पराउँछौ, मलाई माया गर्छौ? उनले स्वीकृति सूचक टाउको हल्लाइन्। के तिमीले कहिले हाम्रो पारिवारिक अवस्था र जातको बारेमा गहिरिएर सोचेकी छौ त? अँ, मलाई थाहा छ, तर म त्यसबारेमा सोच्न पनि चाहन्न। तिमी के भन्दैछौ? यदि तिम्रो परिवारले हाम्रो सम्बन्धबारे थाहा पाए भने? म यसबारे उनीहरूलाई केही पनि भन्दिनँ। कथम कदाचित कसैद्वारा यो कुरा थाहा पाएमा म सत्य कुरा भन्न डराउँदिनँ। म रवि सरसँगै जान्छु भनिदिन्छु। यसरी समय समयको छलफलले गर्दा नै उनले मलाई धेरै माया गर्छिन् भन्ने लाग्यो। त्यति बेलादेखि नै मैले पनि उनलाई आफ्ना भावनाहरू बाँडेर आफूले पनि धेरै नै मन पराउने र माया गर्ने वचन दिएँ। यो नै मेरो जीवनमा पहिलोपटक केटीसँग भएको प्रेम सम्बन्धी कुराकानी थियो र उनीद्वारा स्वीकार पनि गरियो। मैले जेनीलाई आफ्नो प्रेम कहानी बताएँ। त्यसपछि तपाईँहरू कत्तिको भेटघाट गर्न थाल्नुभयो त? के तपाईँहरू कहिल्यै बाहिर बस्ने गरी या भनौँ यहाँदेखि टाढा जानुभएको छ? जेनीले प्रश्न गरिन्। जेनीले मेरो व्यक्तिगत जीवनबारे बुझ्न यति विघ्न किन इच्छुक थिइन् मैले बुझ्न सकिनँ। तर म भने कुनै कठिनाई वा दकस बिना नै आफ्नो जीवनका अनुभवहरू उनलाई सुनाइरहेको थिएँ। सायद उनी अमेरिकन भएर पनि होला। पार्वतीले एसएलसी पास गरेपछि पनि प्रायः देखभेट त भइरहन्थ्यो जेनी, तर मुख्य भेटमा भने कमी नै आएको थियो। सायद त्यस्तै तीन चार पटक भेट भयो होला हाम्रो। हो, त्यति बेला नै मैले उनीसँग बढी नजिक हुने मौका पाएँ। ती मुख्य भेटहरूमध्ये एउटा भेट चाहिँ मेरो जीवनकै अविस्मरणीय भेट बन्यो। एक दिन हामीले ओखलेनी घुम्न जाने योजना बनायौँ। ओखलेनी भन्ने ठाउँ चौतारादेखि करिब 10-15 किलोमिटर टाढा पर्दथ्यो। यो उचाइमा अवस्थित अलि एकान्त र रमणीय ठाउँ हो। हाम्रो योजना अनुसार हामी सडकमाथिको हस्पिटलमा भेट्ने कुरा थियो, जहाँबाट ओखलेनी जान सजिलो पर्दथ्यो। नभन्दै 2003 जनवरी अन्तिम हप्ता 6 बजे बिहान हामी ओखलेनी जानका लागि भेट भयौँ। सायद त्यतिखेर अलि अँध्यारो नै थियो, कुहिरो पनि अलिअलि लागिरहेको थियो। उनी त्यस दिन पहिलेभन्दा धेरै सुन्दर देखेकी थिइन्। जिन्स प्यान्ट, सर्ट र ज्याकेटले सजिएकी, सँगसँगै ह्यान्ड्स ब्याग पनि बोकेकी। तिमीले मलाई भेट्ने समयको कसरी व्यवस्थापन गर्यौ त? मैले सोधेँ। मैले आज मामा घर जाँदैछु भनेर बा आमालाई डाँटेँ, उतै बस्छु पनि भनिदिएँ। तिमी त बाठी पो रहेछौ। अँ होला नि, तर मैले मामालाई बिच बाटोमा भेटेँ भने अप्ठ्यारो पर्न सक्छ कि भन्ने लाग्छ। यदि त्यसो भइहाल्यो भने तिमीले आफू मामा घर जान लागेको अनि बाटामा सर भेटिनुभएकाले सँगसँगै हिँडेको भनेर भन्न सक्छौ, हुँदैन? अन्तत हामीलाई चिन्ने कसैलाई पनि बाटोमा नभेटी ओख्रिनी पुग्यौँ। यस कुराले हामीलाई निकै खुसी बनायो। परिवारलाई कोहीबाट पनि हाम्रो कुरा थाहा नहुने कुरामा हामी निश्चिन्त भयौँ। ओखलिनी सदरमुकाम चौताराभन्दा उचाइमा नै छ, जाडो पनि निकै हुन्छ, कहिलेकाहीँ त हिउँ नै पर्छ। तर त्यस दिन भने न्यानो थियो, त्यसैले पहिले हामी वरपर घुम्यौँ। हामी चौतारालाई त्यहाँबाट छ्याङ्ग देख्न सक्थ्यौँ। हिउँले ढाकिएको हिमालले मनलाई त्यसै लोप्याउँथ्यो। घुम्दा घुम्दै चौतारा फर्कन ढिला भइसकेको थियो, त्यसैले त्यो रात हामी त्यहीँ बस्ने निर्णय गर्यौँ। पश्चिममा डुब्न लागेको घामले साँझको सङ्केत गरिरहेको थियो। हामी दुवैतिर जङ्गलले घेरिएको एउटा हरियो चौरमा बसिरहेका थियौँ। चिसो हावाले हाम्रो शरीरको प्रत्येक भागलाई स्पर्श गर्दै कोठातिर जान निर्देशन दिए चाहिँ लाग्थ्यो। यद्यपि त्यहाँ चौतारामा भन्दा जाडो थियो, तैपनि हामी बेलुकीको खानापछि आकाशमा लागेका अनगिन्ती ताराहरूलाई हेर्न बाहिर निस्क्यौँ। हामी आफैले चौरमा आगो बाल्यौँ, तर हाम्रो आगोले जाडोलाई रोक्न सक्ने कुरै भएन। बरु न्यानो हातले पार्वतीको हातलाई रगड्दा आनन्दित हुन्थेँ म। कहिले कहिले च्याप्प समाउँदै मुहाई खाइदिन्थे, उनी राति हुन्थिन्। आगो बिस्तारै निप्दै थियो, हामी आफ्नो कोठातिर फर्क्यौँ। मस्तको जोडी, प्रेममा लिप्त मानिस, अँधेरी रात, उफ, सुरुवात गर्न नगाह्रो। सुरुवात भइसकेपछिको आँधीमय गतिलाई कसले रोक्न सक्छ र? हो, त्यही भयो हाम्रो आँधी, निकै बेरसम्म रोकिएन। हामीले यति छिटै रङ्गीन रातमा खेलौँला भनेर सोचेका पनि थिएनौँ, तर संयोग र चाहनालाई हामीले अनुकूलतामा फेर्यौँ। ढिला या चाँडोको कुरा नहो, यस्तो हुनु नै थियो र भयो। तिमीलाई कस्तो अनुभूति भइरहेको छ पार्वती? खुसीको? मलाई पनि। सायद तिमीलाई जीवनको यो नयाँ अनुभूति अलिक चाँडो भयो कि भन्ने लाग्यो होला। तर सम्बन्धमा बाँधिएका जोडीहरूले ढिला या चाँडो यस्तो गरेकै हुन्छन् र गर्छन् पनि, होइन र? बो, जे भए पनि चिन्ता नमान्नुहोस् रवि सर। अब निकैको रवि सर भनिराखेको हुन्छ। तिमी देखेर खुसी लाग्यो, किनकि प्रायः सबै महिलाहरू विवाह अगाडि यस्ता चिजहरू हुनुहुँदैन भन्छन्। समाजले थाहा पाउला कि भनेर डराउँछन्, कसैले आलोचना गर्ला कि भनेर पिरो लिन्छन्। आखिर पुरुष पनि त्यसमा त्यत्तिकै जिम्मेवार हुन्छ नि, होइन र? जोस्, तिम्रो आँट र साहस देखेर खुसी लाग्यो। ए साँच्ची, तिमीलाई हाम्रो स्कुलमा आएकी जेनी नाम भएकी अमेरिकन भोलिन्टियरको बारेमा त थाहा होला नि, होइन? अँ, त्यो कुइरी केटी जो कहिलेकाहीँ तपाईँसँगै चौतारामा हिँड्ने गर्थिन, होइन? हो। अनि पार्वती, मैले उनलाई 15 दिने ट्रेकिङका लागि सघाउनु पर्ने भएको छ। यो कुरा उनले पहिलेदेखि भन्दै आएकी थिइन्। ट्रेकिङका लागि सम्भावित दिन 2003 मे 1 देखि 15 हुन्छ भन्दै थिइन्। आखिर 15 दिनको ट्रेकिङ न हो? के भन्नुभएको तपाईँ जेनीसँग 15 दिने ट्रेकिङमा जाने रे? उनले एकदमै सशङ्कित हुँदै सोधिन्। हो पार्वती, मैले पहिले नै हुन्छ भनेर वचन दिइसकेँ। तिमी पनि आउन सके राम्रो, कति रमाइलो हुन्थ्यो होला है तिमी पनि सँगै हुँदा। बरु मलाई विवाह गर्नुहोस् ट्रेकिङमा जानुभन्दा अगाडि। तपाईँलाई थाहै छ यी माघ फागुनका महिनामा धेरै नेपालीहरूले विवाह गर्छन्, हामी किन नगर्ने? आखिर हामीले प्रेम गरेको पनि 2 पुरा भएर 3 वर्ष लागिसक्यो। मैले भने, नचाहिँदो कुरा नगर पार्वती, हामी यति छिट्टै कसरी विवाह गर्न सक्छौँ? न मेरो कुनै राम्रो जागिर छ, न कुनै पेसा, त्यहाँमाथि हाम्रो अन्तर्जातीय विवाह। यसलाई सफल बनाउन पनि हामी केही समय काठमाडौँमा बस्नुपर्ने होला, ताकि घर परिवारमा हुने तनावलाई मत्थर पार्न सकियोस्। कहाँ एकैचोटि हतारिएर हुन्छ र? तर तपाईँ त 15 दिनको लामो ट्रेकिङमा जाँदै हुनुहुन्छ, त्यो पनि अमेरिकन जेनीसँग। के थाहा, कतै तपाईँले उनलाई नै माया गरेर मलाई पो बिर्सने हो कि? शङ्का र ईर्ष्या भावमा उनी कड्किन्। म तिमीलाई कसरी बोल्न सक्छु र? मैले त जीवनभर तिम्रो लोग्ने भनेर बिताउने प्रतिज्ञा गरिसकेको छु। म तिमीलाई धेरै माया गर्छु पारु, तिमी बिनाको फरक जीवन सोचेको पनि छैन मैले। यसपछि मैले उसलाई चुमे र एकपटक अँगालोमा बाँधेँ, अनि मैले उनलाई भने यो मात्रै 15 दिने ट्रेकिङ न हो, मेरो दिमागलाई कसरी पनि परिवर्तन गर्न सक्ने छैन पारु। जेनी त के स्वर्ग कि अप्सरा आए पनि म परिवर्तन हुन्न। मैले कसैलाई सबैभन्दा बढी माया गरेर गर्छु भने त्यो तिमी हो, केवल तिमी मात्रै। यो माया सधैँभरि निरन्तर हुनेछ, कुनै पनि दबावले मेरो मायालाई तिमीप्रति कम हुन दिने छैन। न त यसलाई कसैले टुटाउन सक्छ, न त हिन्दू समाजको जातपातले नै छुटाउन सक्छ। मैले फेरि उनलाई चुमेँ, एउटा रात न हामीसँग बाँकी थियो। म पुरै उनको अँगालोमा बाँधिएँ, सायद जथाभावी चुम्दा उनको कोमल ओठमा मैले घाउ नै बनाइदिएछु। कति सुन्दर थियो त्यो रात हाम्रो लागि। यस्तो लाग्थ्यो हामी सधैँभरि यसरी नै रातहरू बिताउँ, यस रातलाई सम्झनाको तरेलीमा सधैँ सधैँ सजाएर राखौँ। बिहान सबेरै हामीले ओखरिनलाई छाड्यौँ र चौतारा फर्क्यौँ। म स्कुल गएँ। पोखरिनीबाट फर्केको करिब एक हप्ता बितिसकेको थियो। मैले उनलाई यो बीचमा देखिन र भेटिन पनि, मसँग कुनै सम्पर्क पनि हुन सकेको थिएन। त्यसैले साँझमा उनको घरतिर घुम्ने निर्णय गरेँ र म हिँडिरहेकै बेला अघिल्तिरबाट कोही आइरहेको देखेँ, मेरी पारुका बाबा। एकछिनपछि चिने, मैले नमस्कार गरेँ। उहाँले पनि कहाँ जान लागेको भनेर सोध्नुभयो। यत्तिकै घुमिरहेको, मैले भने सन्चै हुनुहुन्छ अनि पार्वती कहाँ छिन् नि, फेरि सोधेँ। अँ मलाई सन्चै छ, उहाँले भन्नुभयो। पार्वती तीन दिन अघि मात्रै काठमाडौँ गइन्, उनका मामाले कम्प्युटर सिकाउने भनेर लैजानुभयो। म एकछिन चुपचाप भएँ र अलमलमा परे चाहिँ उनलाई नमस्कार गर्दै त्यहाँबाट बिदा भएँ। उनी कसरी यति निर्दयी वा निर्मोही हुन सक्छिन् र? कि उनले मलाई काठमाडौँ जाँदैछु भनेर खबर गर्न सक्दिनथिन्? कि उनलाई काठमाडौँ जान बाध्य पारिएको हो? कि उनको त्यो निर्णय हतार र कुनै सोचबिनाको थिएन? कि उनले आफ्नो बाध्यात्मक अवस्थाबारे सानो जानकारी नोट मलाई छोड्न सक्दिनथिन् र? मसँग त्यसरी रिसाउनु नै पर्ने कारण के थियो र? कि विवाह छिटो गरौँ भन्ने उनको प्रस्तावलाई मैले अस्वीकार गरिदिएकोमा उनी रिसाएकी त होइनन्? कि उनलाई जेनीसँग म ट्रेकिङ जाने कुराले म प्रति वितृष्णा पैदा गरायो? जे भए पनि उनी काठमाडौँ गइन्, अब उनले खबर नगरेसम्म भेट्ने कुरा त्यत्तिकै हुने भयो। श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको कथाको शीर्षक उनी र म, रत्न विकीको कथा संग्रह बन्द आवाज खुलेपछि भित्र संग्रहित यो कथाको बाँकी अंश लिएर केही बेरमा आउनेछौं। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिको 85 रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कथाकार रत्न विकेको भर्खरै बजारमा आएको कथा संग्रह बन्द आवाज खुलेपछि भित्रको कथा सुनिरहेका छौं। कथाको शीर्षक उनी र म छ, यसको बाँकी अंश वाचन अब सुनौ। जेनी आजभोलि मेरो मिल्ने साथी भएकीले घटनाबारे सबै भनिदिए। जेनी मलाई अति नै चलाक र स्वावलम्बी केटी लाग्छ। ऊ केही कुरा सिकेपछि आफू नै धेरै मेहनत गर्छ। आज हामी त्यही धारामा थियौँ जुन धारामा म र पार्वती नुहाउन जाने गर्थ्यौँ। म चाहन्थेँ यति बेला हामी तिनैजना यही धारामा हौँ, ताकि हामी एकअर्कालाई पानी छापाछाप गरेर रमाउन सकौँ। के उनले साँच्चै तपाईँलाई केही पनि नभनी कम्प्युटर सिक्न गइन् र? जेनीले आश्चर्य मान्दै भनिन्, अँ हो, कस्तो नराम्रो है। म उनका भनाइमा सहानुभूतिसँगै ईर्ष्या पनि पाउँथे। सायद उनी पार्वती भएकोमा खुसी थिइन् होला। उनलाई लाग्दो अबको समय मसँगै बितोस्, पार्वती अझै लामो समय उतै बसिदिए हुन्थ्यो भन्ने कामना पनि उनले गरिरहेकी अरिन्, ताकि मसँग उनी रमाउन सकुन्। अँ नराम्रै हो, कम्तीमा पनि खबर गरेर गएको भए राम्रो हुन्थ्यो। ल हेर न, अहिलेसम्म केही खबरै नगरी बसेकी छन्। मैले बताएँ, सायद तपाईँलाई बिर्सिन होला रवि। मलाई त्यस्तो त लाग्दैन जेनी, हुन त तपाईँ यहीँ हुनुहुन्छ, किन जायो र पार्वती, मैले मजाक गर्दै भने। उनी मुस्कुराइन् र धारातिर लागिन्। यद्यपि यो मार्चको महिना थियो, जाडो भने त्यति थिएन। उनले कपडासँगै टाउको भिजाइन्। यसो गर्दा सबै कपडा भिज्ने र जाडो हुने सल्लाह दिएँ मैले, कपडा खोलेर नुहाउँदा उचित हुन्छ भनिदिएँ। कसैले देख्यो भने के गर्ने, उनले आधी भिजेको कपाल हल्लाउँदै भनिन्। म मात्रै छु, मैले मात्रै हेरिरहनेछु, मेरो भनाइप्रति उनी फिस्सा हाँसिन्। पहिले उनले जम्पर र त्यसपछि प्यान्ट खोलिन् अनि लुङ्गी लगाइन्। लुङ्गी उनको ब्यागमा रहेछ। ओहो, कति सेतो शरीर, कति आकर्षक वक्ष, कहीँ खोट नभएको। उनले लुङ्गी लगाएको पहिलोचोटि देखे, जुन नेपाली महिलाहरूले सधैँ जसो लगाउँछन्। ब्रा पनि सँगै लगाएर नुहाएकोले हो कि अप्ठ्यारो भएछ, उनको दुर्भाग्य नै भन्नुपर्छ। ब्रा फुकाल्ने बेलामा माथिसम्म लगाएको लुङ्गी खुस्कियो, सायद तुना लुज रहेछ। उनी मात्र के, म पनि लज्जितै भएँ। जे होस्, उनी आकर्षक केटी हुन्, कोही पनि उनको मोहमा भुत्तुक्क हुन सक्छ। उनले नुहाएपछि मेरो पालो आयो। म स्विमिङ कस्टम जस्तो अन्डरवेयरमा थिएँ। अप्ठ्यारो त लागेको थियो मलाई, तर विकल्प थिएन। साबुनले जिउ मिच्दै गर्दा जेनीले मैतिर हेरिरहे चाहिँ लाग्यो। थोरै गरम थोरै सङ्कोचका बीचमा मैले पानीले शरीरलाई चिसो पारेँ। टावेल उनैसँग थियो, मागेँ। कपडा फेरफार गरेर जेनीलाई जाउँ भने, घाम अस्ताउन लागिरहेको थियो। चराहरू चिरबिर चिरबिर गर्दै थिए। आकाशमा ताराहरू देखिएला चाहिँ गर्थे। अन्ततः हामी घरतिर फर्क्यौँ। मैले दुईवटा बियर किने। बियर पिउने योजना धारामै बनेको थियो। नेपालमा अझै यो अमानवीय छुवाछुत प्रथा किन टिकिराखेको होला? यसको सुरुवात कसरी भयो होला? किन अहिलेसम्म यसलाई कसैले पनि फाल्न नसकेको? हँ, उनले ममाथि प्रश्न गरिन्। उत्तर नदिँदै उनले जातीय छुवाछुतको मारमा परेका यहाँका सबैलाई आफूले सकेको सहयोग गर्न चाहेको कुरा पनि बताइन्। मैले उनको जिज्ञासालाई छुटकरीमा बुझाउने प्रयास गरेँ। हेर जेनी, यो छुवाछुत हिन्दू धर्मसँगै नेपालमा भित्रिएको हो। भारतबाट यहाँ आएका लिच्छवी शासकहरूले किराँतमूलका शासकलाई हराएर आफ्नो शासन गरे। यो सन् 163 879 समय थियो। सोही बेलादेखि चार वर्ण र विभिन्न जातमा मानिसहरूको विभाजन भयो। यी चार वर्णहरू ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र थिए। पछिल्लो शूद्र वर्णलाई छुवाछुत गरिनुपर्ने जात जातिहरूको समूहमा राखियो र सोही अनुरूपको व्यवहार गरिँदै गयो। त्यसैले अहिले पनि शूद्र बाहेकका समूहहरूमा खानपिन चल्छ, तर बिहेबारी चाहिँ चल्दैन। वास्तवमा यी वर्णहरूबीच पनि फुट छ, सानो र ठुलोको भेदभाव छ, तर पनि शूद्रहरूमा जत्तिको छुवाछुत र फुट चाहिँ छैन। सबै सेवा सुविधा र अवसरहरूबाट वञ्चित गरिँदै आएका शूद्रहरू अहिले पनि यी तिनै वर्णका सेवक र दासका रूपमा काम गर्दै आइरहेका छन्। सेवा सुविधा, शिक्षा, रोजगारी तथा नीति निर्माणमा कहीँ पनि उनीहरूको पहुँच छैन। जे होस्, अहिले यति थाहा पाइराख्नुहोस्, जातपात र छुवाछुतले गर्दा नै उनीहरू सबै क्षेत्रबाट तिरस्कृत र बहिष्कृत हुँदै आएका छन्। यो कस्तो नसुहाउँदो र लाजमर्दो चलन! तिनीहरूको सबै चिज चल्ने तर पानी र खानेकुरा चाहिँ नचल्ने? जेनीले फेरि थपिन्, यो वास्तवमै सत्य हो। हाम्रो रगत चल्छ, श्रम चल्छ, सिप चल्छ, तर पानी र खानेकुरा चल्दैन। मैले हस्पिटलमा एकचोटि यस्तो देखेँ, एकजना बाहुनलाई उसकै गाउँको तल्लो जात भनिने कामीले रगत दिइरहेको। त्यही रगत पाएकोले बाहुन बाँच्यो। मलाई यस्तो लाग्छ, सामन्तवादी समाजले गर्दा नै यस्ता चलनहरू अहिलेसम्म बाँचिरहेका छन्। यो शासकहरूले खेल नै हो जनतालाई फुटाउने र शासन गर्ने। यसो गरे मात्र तिनीहरूको शासन टेक्छ। यस तथ्यलाई जनताले बुझेर जुट्यो भने त फालिहाल्छन् नि यस्तो कलङ्कलाई। हाम्रो देशमा दलितले यसका विरुद्ध सङ्घर्ष नगरेका होइनन्, गरिरहेछन्, तर सबैले त्यसलाई सही ढङ्गले बुझेका छैनन्। किनकि छुवाछुत दलित मात्रैको समस्या हो, अरूको होइन भन्ने बुझाइ छ। बल्ल बिस्तारै राजनीतिक पार्टीहरूले आफ्ना मागमा दलितका समस्याहरू राख्न थालेका छन्। संविधान र कानूनमा त यसलाई दण्डनीय घोषणा गरिएको छ, तर कानूनी पक्षहरू यी मामिलामा कमजोर र निष्क्रिय छन्। मलाई आशा छ आउँदा दिनहरूमा यो जातीय व्यवस्था नेपाली समाजबाट छिट्टै हट्नेछ, जेनीले भनिन्। किनकि यो क्रूर, अमानवीय र विकास विरोधी व्यवस्था हो। हाम्रो अमेरिकामा पनि पहिले काला र गोराहरूका बीचमा ठूलो भेदभाव हुन्थ्यो, यसले हाम्रो देशलाई कमजोर बनाइरहेको थियो। अहिले पनि त्यहाँ छिटफुट भेदभाव त अझै देख्न सकिन्छ, तर सकारात्मक विभेदको नीतिले सबै अफ्रो अमेरिकनलाई समान अवसर दिएको छ। सबै जनता समान भएकोले नै अमेरिकाले यसरी प्रगति गर्न सकेको हो। हामीले बियरको अन्तिम सुरको सिद्ध्यायौँ। छलफल राम्रो भएकोले एकले अर्कालाई धन्यवाद दियौँ। वास्तवमा हामी दुवै खुसी थियौँ। उनले मेरो गालामा मुही खाइन् र गुड नाइट भन्दै तल्लो कोठामा झरिन्। हामी दुवैले आत्मीय साथी भएको अनुभूति गर्यौँ। यो अप्रिल महिनाको अन्तिम हप्ता थियो। पार्वतीले चौतारा छोडेको झन्डै 3 महिना बित्दै थियो। मैले जेनीसँगको ट्रेक सुरु गर्नुभन्दा अगाडि पार्वतीबाट यस्तो पत्र पाएँ। पत्रमा लेखिएको थियो, प्रिय रवि, म काठमाडौँ आउनुभन्दा अगाडि तपाईँलाई खबर गर्न नसकेकोमा क्षमा प्रार्थी छु। यो नितान्त मेरो मामाको निर्णय थियो। उहाँले मलाई काठमाडौँमा कम्प्युटर सिकाउनुपर्छ भनेर बाबासँग जिद्दी गर्नुभएछ। मेरो बाबाले पनि नाइ भन्न सक्नु भएन। तपाईँलाई यतिखेर खै के भन्ने, मेरो मामाले हामी ओक्रेनी गएको र बसेको कुरा पनि सबै थाहा पाउनुभएछ। यसबारेमा मलाई घरमा धेरै नै सोधपुछ गरियो। जे भए पनि म यहाँ खुसी नै छु। कम्प्युटर सिक्दैछु अनि पर्यटनको केन्द्र मानिएको ठमेलमा काम गर्दैछु। यो ट्राभल एजेन्सी हो। मैले यहाँ रिसेप्सनिस्टको काम गर्छु। मलाई मेरो कम्पनीका मालिकले धेरै माया गर्नुहुन्छ। उहाँले मेरो कामको प्रशंसा पनि गर्नुहुन्छ। मैले अहिलेसम्म कुनै कम्प्लेन खानु परेको छैन। सँगै काम गर्ने सहयात्रीहरू पनि मेरो कामदेखि सन्तुष्ट छन् रे भन्ने सुनेकी छु। मैले अझै पनि तपाईँको ट्रेकिङ जाने योजनालाई भुलेकी छैन। यसका लागि अग्रिम शुभकामना। साँच्ची यता आउने बेलामा यो नम्बर 436 फोन गर्नुहोला। छिट्टै तपाईँसँग भेट हुने आशासहित बिदा हुन चाहन्छु। तपाईँकी पार्वती। जेनी र म काठमाडौँमा करिब 11 बजेतिर आइपुग्यौँ। हामी चौताराबाट सबेरै हिँडेका थियौँ। अब हामीसँग ट्रेकिङ जाने समय एक दिन मात्रै बाँकी थियो। हामीले दुन्छेका लागि बिहानको टिकट काट्यौँ। दुन्छेबाट स्याब्रु पुगेपछि हाम्रो ट्रेक सुरु हुन्थ्यो। म पार्वतीले दिएको नम्बरमा फोन गर्न पसलतिर लागेँ। हेलो, म पार्वतीसँग कुरा गर्न सक्छु होला प्लिज? यद्यपि उनले मलाई रिसेप्सनिस्टका रूपमा काम गर्दै आइरहेको छु भनेकी थिइन्, तर फोनमा उनको बोस बोले जस्तो लाग्यो। हुन्छ, एकछिन पर्खनुहोस्। हेलो, तपाईँले कहाँबाट फोन गर्दै हुनुहुन्छ रवि? म अहिले काठमाडौँमा छु, भर्खरै आइपुगेको, भोलि बिहानै ट्रेक जाँदैछु, के तिमीलाई आज भेट्न सकिन्छ? हुन्छ, तर म अहिले धेरै व्यस्त छु, मेरो अफिस 5 बजेपछि मात्रै छुट्छ। म तपाईँलाई हिमालयन ब्याङ्कको कुनामा भेटौँला नि, हुँदैन? बरु तपाईँ त्यहाँ ठ्याक्कै 5 बजे आइपुग्नुहोस् न ल। हुन्छ, अहिलेलाई बाई। वास्तवमा म उनको चिठी पढेपछि नै अलिक असजिलो महसुस गरिरहेको थिएँ। यसो सोध्छु, अहिलेसम्म उनी मभन्दा उनकै बोससँग नजिकैको हुनुपर्छ। उनले स्पष्ट साथ लेखेकी थिइन्, उनको बोसले उनलाई माया गर्छ, प्रशंसा गर्छ। आकर्षक केटीहरू जो हेर्दा अलिक राम्रा र रूपवती देखिन्छन्, उमेरले गर्दा उत्साहित पनि हुन्छन्, हो तिनीहरू नै उनीहरूका बोसद्वारा प्रशंसा गरिएका हुन्छन्, मन पराइएका हुन्छन्, लडाई फकाई गरी उनीहरू बोसबाटै प्रयोग समेत गरिएका हुन्छन्। कतै उनी त्यस्तो त भएनन्? यदि उनी त्यस्तो भएकी भए हन्डर खाएपछि मात्रै थाहा पाउनेछिन् वास्तविकता। त्यसो त उनी मन पराइन पनि सक्छन्, माया गरेको पनि हुनसक्छ उनको बोसले। आखिरी उनी भर्खरकी छिन्, राम्री छिन् र माया लाग्दी छिन्। जहाँसम्म उनको बोसको कुरो छ, ऊ राजधानी सहरको एक अद्वैंसी ठिटो हो, जो खुला पर्यटकीय केन्द्र ठमेलमा व्यापार गर्छ, जो स्वदेशी र विदेशी केटीहरूसँगको उठवासमा पोख्त हुन सक्छ। उनलाई के थाहा, ठमेल यस्तो ठाउँ हो जहाँ प्रत्येक दिन शारीरिक सुख भोगविलाससँगै मन र तनको चोरी हुन्छ, शरीरको किनबेच हुन्छ र हुन्छ दिउँसै रङ्गीन रातको असली अभ्यास। मलाई लाग्छ उनले त्यही क्षणिक चाह वा आकर्षणमा आफ्नो बोसलाई मन पराएकी छन्, त्यसैले त उनी प्रशंसाको भागीदार भइन्। म चाहिरहेछु यी सबै कुरा भनेर उनलाई कन्भिन्स गर्न सकौँ। जे भए पनि म 5 बजे उनलाई भेट्दैछु, त्यतिखेर आफूलाई लागेको सबै कुरा भनिदिन्छु। जेनिर मैले हाम्रा सामानहरू कोठामा राख्यौँ र खाना खान निस्क्यौँ। उनी खानापछि सपिङको लागि बाहिर गइन्। म भने 5 कहिले बज्ला र पार्वतीलाई भेटौँला भन्दै कुरेर बसेँ। ठिक 5 बजे म त्यहाँ गएँ। 10 मिनट पर्खेपछि उनी मोटर बाइकमा बोससँगै देखा परिन्। हुन्छ पार्वती, भोलि भेटौँला, गिच्चा हाँस्दै बिदा भयो। हुन्छ, पार्वतीले भने। यो मेरा लागि उनको बोसलाई देख्ने बित्तिकै पहिलो मौका थियो। ऊ गहुँ गोरु रहेछ, उमेर त्यस्तै 30-35 हुँदो, सफाचट र आकर्षक झैँ देखिन्थ्यो। हेलो रवि, उनले भनिन्। हाई पार्वती, मैले भने। उनी साँच्चै परिवर्तन भए चाहिँ देखिन्थिन्। पहिलोचोटि देख्दै थिएँ म उनलाई त्यस्तो ड्रेस र मेकअपमा। मैले हेरिरहेको थिएँ एउटी सुन्दर पार्वती जो तीव्र गतिमा कृत्रिमतातिर ढल्केकी थिए। हिप नै उछिटिएला जस्तो टाइट प्यान्ट, रफ केटाहरूले लाउनी जस्तो लामो जम्पर, गलामा झम्ल्याङ झुम्ल्याङ झुन्डिएका मालाहरू, मुखपरि लिपस्टिक र घुम्रिएको कपाल। 3 महिनाभित्रै पार्वतीमा यत्रो परिवर्तन आएको होला भनेर मैले सोचेको पनि थिएन। मलाई यस्तो लाग्यो उनी काठमाडौँको एक टप मोडेल बन्न अभ्यस्त छिन्। यस्तै गरिराखे बन्लिन् पनि, के त्यस्तो लवाई खुवाईले उनको करियरलाई मद्दत पुर्याउला वा धक्का देला? कुराकानी हुनुभन्दा अगाडि हामी एउटा रेस्टुरेन्टको कोठामा गयौँ र केही खाजा अर्डर गऱ्यौँ। के छ हालखबर तपाईँको, सन्चै हुनुहुन्छ? अनि अहिलेसम्म के गरेर समय बिताउँदै हुनुहुन्छ? पार्वतीले एक्कासी सोधिन्। उनको प्रस्तुति देखेर म साँच्चै अलमलमा परेँ। कुरा पनि गरौँ कि नगरौँ चाहिँ लाग्यो, तैपनि मुस्किलले केही बोलेँ। अँ, मलाई सन्चै छ, दिनहरू यसरी नै बितिरहेका छन् जसरी पहिला बित्ने गर्थे, खासै त्यस्तो नौलो परिवर्तन केही पनि छैन। अनि तिम्रो हालखबर के छ नि? तपाईँलाई काठमाडौँ आउनु अघि भेट्नै सकिनँ, यसको लागि माफ गर्नुहोला, उनले भनिन्। काठमाडौँ आएदेखि नै म कम्प्युटर सिक्न जान थालेँ, केही समयपछि काम पनि पाइहालेँ। तिमीलाई नभेटेदेखि नै सम्झनाले धेरै सताइरह्यो पार्वती, मैले त तिमीलाई धेरै नै गुमाएछु कि भन्ने लागिरहेको छ, के तिमीलाई त्यस्तो भएन र? सम्झिएकोमा धन्यवाद रवि, उनले भनिन्। मात्रै धन्यवाद? के तिमीलाई यादहरूले सताएनन् र साँच्चै? अँ, अलिअलि सताए। जाउँ एउटा गेस्ट हाउसतिर, जेनी पनि आएकी छन्, भोलि ट्रेकिङ जाने हो, आज उतै बसाउन्न र? भो म जान्न सर, अब तपाईँसँग रात बिताउनु छैन, मन पर्दैन पनि मलाई यस्तो गरेको। के भयो यिनलाई, कतै जेनीसँग ट्रेकिङ जान लाग्यो भनेर त्यसो गरेको होइन? किन आखिर यस्तो? यो कुरा त मैले पहिल्यै भनेको हुँ कि मन परिवर्तन भइसकेको हो। तिमी जिस्के कि त होइन? किन, के भयो र तिमीलाई? होइन रवि सर, आज मलाई यो भन्न मन लागिरहेको छ, हाम्रो सम्बन्धको बारेमा गौरवभन्दा पश्चातापले जलिरहेकी छु म। त्यतिखेर तपाईँसँग भएका सम्बन्धहरू मेरो टिनेजले निम्त्याएको कुदकुत्याइ थियो भन्ने लाग्छ। आज मैले यसोभन्दा तपाईँको चित्त दुख्यो वा मैले घात गरेको जस्तो लाग्यो भने माफ पाउँ सर, तर यही सत्यलाई स्वीकार गरिदिनुहोस् होला तपाईँले।
Thank you.
जेनीका कुराले म छक्क परिरहेको थिएँ। के भयो तिमीलाई, किन मजा गरिरहेकी छौ? मैले सोधेँ। त्यस्तो केही होइन सर, म साँच्चो कुरा नै भनिरहेको छु, मलाई माफ गर्नुहोस्। साँच्चै उमेरले पनि म त्यति बेला परिपक्व थिइनँ। जुन परिवारमा म हुर्केँ, जुन समाजमा म बढेँ, अनि जुन धर्म संस्कृतिमा मैले रम्नुपर्ने हो, त्यसलाई मैले कति पनि वास्ता गरिनँ छु। समाजको यो जातीय व्यवस्थालाई तोड्न सक्दिनँ सर म। के हाम्रो विवाह, मेरो खुसी, मेरो स्वतन्त्रता, मेरो बा आमा र नातागोता सबैलाई बिर्सेर सफल होला? यस्तै यस्तै लागिरहेको छ अहिले मलाई। बोसले पनि यसबारे उचित सल्लाह दिनुभयो। सरी रवि सर, म तपाईँसँग विवाह गर्न सक्दिनँ। मैले अघि नै भने, जे जति पहिला भयो त्यो मेरो अज्ञानताले नै भयो। त्यसैले मलाई मेरै जातसँग रम्न दिनुहोस्। तपाईँ तपाईँकै जातसँग रम्नुहोस्। के साँच्चै तिम्रो बोसले तिमीलाई त्यसरी नै कन्भिन्स गरेको हो र पार्वती? के तिमीलाई मेरो जातको बारेमा योभन्दा पहिला थाहा थिएन र? वास्तवमा जतिखेर म चौतारामा थिएँ, मेरो भावना र विचारहरू कच्चा नै थिए सर। जुन इच्छा र चानाले म विक्षिप्त बनेकी थिएँ, त्यसलाई सम्झाइ बुझाइ गर्ने मान्छे कोही थिएनन् त्यहाँ। फलस्वरूप म तपाईँलाई माया गर्न पुगेँ र भविष्यबारे सोच्नै सकिनँ। तर यहाँ आएपछि मेरो आँखा केही खुलेका छन्, त्यसैले म यो निर्णय गर्दैछु। मेरो विचारमा अहिले साँच्चै तिम्रो आँखा खुलेको छ, होइन? तिम्रो जात ठुलो हो भन्नेमा, तिम्रो संस्कृति पवित्र छ भन्नेमा, तिम्रो जातीय अभिमान बचाइराख्नुपर्छ भन्नेमा। रवि, यी सबै कुरालाई छोडिदिनुहोस्, यति बुझिदिनुहोस्, म मै हो, तपाईँ तपाईँ। हाम्रो विगत भावना थियो, वंश थियो र उत्तेजना थियो, जहाँ हामीले जातको चुनौती देखेनौँ। अब भने म यो चुनौतीलाई सजिलै मोल्न सक्दिनँ। तपाईँको जात विरोधी अभियान भने सफल रहोस्। सुन पार्वती, ठिकै छ, यदि तिमी मलाई मन पराउँदिनौ भने, तर जातीय अभिमानलाई उँचो बनाएर हाम्रो सम्बन्धलाई तोड्न खोजेको हो भने त्यसमा मेरो ठुलो आपत्ति छ। तिमीलाई थाहै थियो क्यारे हामी फरक फरक जातका हौँ भनेर। के तिम्रो आँखामा पट्टी बाँधिएको थियो त्यतिखेर, वा तिमी यौन उन्मादले मात्तिएकी थियौ? त्यो उन्माद जुन त्यति बेला पुरा भयो, के जीवन भनेको त्यति नै हो? होइन भने यी सब कुराहरू किन गरिराखेकी छौ? बो अब मेरा अगाडि यस्ता कुरा नगर। मैले सोचेको पनि थिइनँ मेरो मिटिङ उनीसँग यति बिग्रँदो हुन्छ भनेर। मैले सोचेको पनि थिएन उनमा जातीय अभिमानले यति विघ्न घर गरेको छ भनेर। मलाई उनको पश्चाताप शब्दले धेरै पोल्यो। म र उनीमा रहेको जातीय दरारले धेरै बेर मूर्छित बनायो, आँसुहरूले सिरानी भिजेछन्। यति नै बेला ढोकामा कसैले ढकटकाए जे लाग्यो। खोलेर हेरेँ, जेनी रहेछन्। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक उनी र म थियो। कथाकार रत्न बेकेको कथा संग्रह बन्द आवाज खुलेपछिबाट हामीले यसलाई वाचन गरेका छौं। तपाईँलाई श्रुति सम्वेक कस्तो लागिरहेको छ कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। हाम्रो ठेगाना एसएचआरयुटीआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।